कार्यक्रम 11:56
नमस्कार। कार्यक्रम 11:56 तपाईलाई स्वागत छ। म मदन पौड्याल। 2072 साल वैशाख 12 गते बिहान 11:56 गएको भूकम्प र त्यसपछिका परकम्पबाट भएको क्षति र अहिले भइरहेको पुनर्निर्माणका कामको पारदर्शिता र जवाबदेहिता खोज्ने यो कार्यक्रमको उद्देश्य हो। यो कार्यक्रम शनिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत संसारभर सुन्न सकिन्छ। उज्यालो रेडियो नेटवर्कमा राति 10 बजेपछि यसको पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीसँग त्रिभुवन विश्वविद्यालयमा भूगर्भ शास्त्रको विषयका प्राध्यापक एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका सदस्य प्राध्यापक डाक्टर तारानिधि भट्टराई हुनुहुन्छ। उहाँसँग हामी भूकम्पपछिको पुनर्निर्माण, जमिनको अवस्था र घर तथा संरचना कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्छौं। स्वागत छ तपाईँलाई कार्यक्रममा।
धेरै धेरै धन्यवाद।
कुराकानीलाई चाहिँ सुरु गरौं। भूकम्पको असर नेपालको चाहिँ मध्य भागमा बढी देखियो 2072 सालमा, यसको चाहिँ कारण के हुन सक्छ?
धन्यवाद यहाँलाई, एकदम राम्रो प्रश्न सोध्नुभयो। भूकम्प, हाम्रो देशमा गएका भूकम्पले एकैचोटि नेपाललाई सबैतिर बराबरी असर पार्ने भनेको एकदम नै ठूला ठूला भुइँचालो आयो भने अर्कै कुरा हो। नभएदेखि 72 सालमा गएको जस्तो त्यो शक्ति भएका भूकम्पहरू आउँदाखेरि केदेखि यसलाई कसरी बुझ्नु पर्यो भनेपछि, हाम्रो देशलाई विभिन्न खालका टेबल जोडेको कल्पना गऱ्यौं र एउटा टेबल हल्लियो भने सबै टेबल त हल्लिँदैन। त्यसैले 72 सालमा गएको भुइँचालो पनि यसरी आयो कि त्यो मध्य नेपालको केही भागलाई हल्लने गरी मात्रै आएको हुनाले त्यो क्षेत्रमा मात्रै सीमित भएको हो। त्यो भन्नुको अर्थ सबै भुइँचालो त्यस्तै हुन्छ भन्ने होइन। अब 90 सालको भुइँचालोले पूर्वतिर धेर हल्लाएको थियो, यो ताली 72 सालकोले नेपालको मध्य पहाडी भाग बढी हल्लायो, अब आउनेले त्यही हल्लाउँछ भन्न सकिँदैन।
के कारणले चाहिँ कतै बढी घरहरूको क्षति भयो, संरचनाहरूको चाहिँ क्षति भयो, कतै कम क्षति हुन पुग्यो त?
जहाँसम्म घरहरूको क्षतिको प्रश्न छ, यो चाहिँ क्षति हुने दुईटा कारण मोटामोटी हुन्छन्। एउटा चाहिँ घर आफै कमजोर थियो अथवा घर बनाउन जानिएको थिएन भन्नुको अर्थ प्राविधिकको सल्लाह नलिकन आफ्ना खुसीले बनाइएको थियो। अझ यसलाई बुझ्ने गरी भन्ने हो भने भूकम्प आउँदाखेरि सजिलै लड्ने खालको घर थियो भनेदेखि एउटा क्षति त्यो कारणले पनि भयो। अनि अर्को क्षति हुनुपर्ने कारण चाहिँ के हुन्छ भने भूकम्प जाँदा उदाहरणको लागि चट्टान भएको ठाउँ अलिकति थोरै हल्लिन्छ, माटो भएको ठाउँ अलिक धेर हल्लिन्छ। त्यसैले धेरै हल्लिने ठाउँ, माटो भएका ठाउँहरू जस्तो काठमाडौँ उपत्यका भयो, यस्ता ठाउँका घरहरूमा धेरै क्षति भयो। जुन ठाउँमा चट्टान थियो, उदाहरणको लागि किर्तिपुरपट्टि, त्यतातिर क्षति थोर भयो। त्यसैले क्षति धेर हुनु या थोर हुनु भन्ने कुरा चाहिँ जमिनमा चट्टान छ कि माटो छ भन्ने कुराले पनि निर्कुल गर्छ एउटा। अर्को चाहिँ भवन आफ्ना खुसीले बनाएको हो कि प्राविधिकको सल्लाह अनुसार बनाएको हो भन्ने कुरामा पनि भर पर्छ। प्राविधिक भन्नाले भूकम्प प्रतिरोधक घर बनाउन जान्ने इन्जिनियरसँग सल्लाह लिएर घर बनाएको हो भनेदेखि चाहिँ भूकम्प आउँदाखेरि त्यत्रो ठूलो क्षति हुँदैन, डराउनु पनि पर्दैन। तर त्यस्तो प्राविधिकसँग सल्लाह नलिकन घर बनाएको छ भनेदेखि चाहिँ क्षति हुन्छ।
प्राविधिक इन्जिनियर भनेको संरचना बनाउँदाखेरि उहाँहरूसँग सल्लाह लिनुपर्ने आवश्यकता छ।
त्यो पनि के बुझ्नु पर्यो भने हाम्रो देशमा त इन्जिनियर भन्ने बित्तिकै सबै थोक जानेको मान्छे भनेर सर्वसाधारणले बुझेको हुन्छ, त्यो गल्ती हो। घर बनाउने बेलामा आफूले जो इन्जिनियरसँग कुरा गरिँदैछ उसलाई स्पष्ट सोध्नुपर्छ, बाबु म यस्तो घर बनाउन चाहन्छु कि भुइँचालो आउँदाखेरि मेरो घर लड्नु हुँदैन, बरु छेउछाउका मान्छेलाई उद्धार गरेर राख्नका लागि मेरो घर प्रयोग होस्, तपाईले जान्नुहुन्छ भनेदेखि सल्लाह दिनुहोस्, जान्नुहुन्न भने म अर्को मान्छे खोज्छु भनेर भन्नै पर्छ।
उसो भए नेपाल चाहिँ भूकम्पको चाहिँ जोखिम क्षेत्रमा छ भनिँदै आएका छौँ हामीले, जोखिम क्षेत्रमा चाहिँ पर्नुको कारणहरू के हुन सक्छन्?
भूकम्पको जोखिम चाहिँ अब अलिकति यो विज्ञानसँग सम्बन्धित प्रश्न भयो। यो विज्ञानसँग सम्बन्धित भएको हुनाले अलिकति हामीले हाम्रो देशका यी डाँडा काँडा पहाड पर्वत कसरी बने होला भनेर बुझ्नुपर्ने हुन्छ। त्यसैले भूगर्भशास्त्रमा हामीले के भन्छौँ भनेदेखि पृथ्वीको यो पृथ्वीलाई यदि पृथ्वीलाई उदाहरणको लागि हामीले जसरी उसिनेको अण्डालाई च्वाट्ट काटेर हेर्ने हो भनेदेखि केन्द्रमा पहेँलो भाग, बीचमा सेतो भाग र बाहिर बोक्रो हुन्छ। त्यसै गरी पृथ्वीलाई पनि चट्ट काटेर हेर्ने हो भने केन्द्रको भाग अनि बीचको भाग र बाहिरको भाग तीन भाग गरेर छुट्याउन सकिन्छ। त्यो बाहिरको भागलाई पृथ्वीको बोक्रो भनौँ। त्यो पृथ्वीको बोक्रो चाहिँ पटपटी फुटेको छ, त्यो फुटेको छ, चिराले घेरिएको छ। त्यसरी चिराले घेरिएको भागलाई भूगर्भशास्त्रमा प्लेट भनेर भनिन्छ। र ती प्लेटहरू चाहिँ पोखरीमा डुङ्गा बिस्तारै पानीमा बगे जस्तै ती प्लेटहरू पनि बिस्तारै हिँड्छन्, एकदम नै बिस्तारो, हामीले आँखाले देख्दैनौँ। त्यो वर्षभरिमा 2 सेन्टिमिटर 4 सेन्टिमिटर भन्दा बढी हिँड्दैनन्। र हाम्रो देश चाहिँ दुईटा प्लेट, यता इन्डियन प्लेट र युरेसियन प्लेट, दुईटा प्लेट एकापसमा भेट भएर ठोक्किएको ठाउँ हो। दुईटा प्लेटहरू एकापसमा ठोक्किएको ठाउँ हो र त्यो ठोक्किने प्रक्रिया सुरु भएको आज होइन, त्यो चाहिँ झन्नै झन्नै 5 करोड वर्ष अगाडिको कुरा हो। र 5 करोड वर्ष अगाडि त्यो प्लेट ठोक्किसकेपछि पनि प्लेटको गति रोकिएको छैन, प्लेट त हिँडिराखेकै छ। त्यसैले त्यो प्लेट ठोक्किएको ठाउँ चाहिँ जहिले पनि भूकम्पको लागि जोखिम हुन्छ, किनभने प्लेट जब ठोक्किन्छ ठोक्किएपछि एक किसिमको बल लाग्छ र त्यो बल चाहिँ त्यहाँ भएका चट्टानहरूले थाम्न सकुन्जेली त थाम्छन्, थाम्न नसकिएपछि त्यो चट्टान भाँचिन्छ, चिरा पर्छ र जब चिरा पर्छ, चिरा परिसकेपछि त्यही चिराको माध्यमबाट एकापट्टिको भाग आकाशपट्टि उचालिन्छ, अर्कापट्टिको भाग पृथ्वीभित्रतिर जान्छ। यो उचालिने र भाँसिने प्रक्रिया भनेकै भुइँचालो जाने प्रक्रिया हो। त्यसैले त्यो प्लेटको गति निरन्तर चलिराखेको र यहाँका चट्टानहरूमा बारम्बार यसरी चिरा परेर चिप्लिने प्रक्रिया भइराखेको हुनाले हाम्रो क्षेत्र चाहिँ भूकम्पको दृष्टिकोणले जोखिमको क्षेत्र हो, धेरै अगाडिदेखि जोखिमको क्षेत्र हो र यो जोखिम हटाउन सकिँदैन। यो प्राकृतिक हो, यो जोखिमसँगै मिलेर हामीले बस्नुपर्छ, हामीसँग अर्को उपाय छैन।
हामीसँग त्रिभुवन विश्वविद्यालयमा भूगर्भ शास्त्रको विषयका प्राध्यापक तारानिधि भट्टराई हुनुहुन्छ। अलिकति चासो राखेँ मैले, इन्डियन र युरेसियन प्लेट भनेर भनिन्छ, त्यो कसरी बने भनेर चाहिँ हामीले भन्न सक्ने अवस्था छ?
होइन, यसलाई प्लेटहरू बन्ने भनेको त पृथ्वीको बाहिरी बोक्रो कसरी बनो भने जस्तै मात्रै प्रश्न भयो। त्यो त पृथ्वी बन्दाखेरि जुन बेला पृथ्वी बनो, पृथ्वी बन्दाखेरि नै त्यो तीनवटा तह, बाहिरको बोक्रो, बीचको भाग र केन्द्रको भाग बनेरै आयो। त्यसमा भूगर्भशास्त्रका अलिक गहिरा सिद्धान्तहरू छन्। त्यसैले त्यो प्लेट भनेको अहिले यति मात्रै बुझौँ कि पृथ्वीको बाहिरी बोक्रोको एउटा अंश हो, त्यति हो।
हामी फल्ट अथवा चिरा पनि भन्छौँ
भन्छौँ,
कसरी चाहिँ बुझ्ने त?
प्लेट भन्नु र फल्ट भन्नु, चिरा भन्नु बेग्ला बेग्लै कुरा हो। प्लेट भनेको चाहिँ चिराले घेरिएको भूभाग हो प्लेट चाहिँ, अनि त्यो प्लेटभित्र अरू सानातिना चिराहरू हुन्छन् र त्यो चिरा तपाईँ हामी बाटामा यो चट्टान भएको ठाउँमा बाटो खनेको ठाउँमा गएर बाटोको भित्तातिर हेऱ्यौँ भनेदेखि चट्टान चिरै चिरा परेको देखिन्छ। त्यो चिरालाई न्यालेर हेर्ने हो भनेदेखि सबै ठाउँमा होइन, कुनै कुनै ठाउँमा चाहिँ त्यो चिरा आफै यो चिप्लिएको भन्ने जस्तो देखिन्छ। जुन ठाउँमा चिप्लिएको प्रमाण छ त्यो चाहिँ फल्ट भयो, जुन ठाउँमा चिप्लिएको प्रमाण छैन त्यसलाई चाहिँ भूगर्भशास्त्रमा ज्वाइन्ट मात्रै भन्छन्। ज्वाइन्ट भनेको त्यही चिरा मात्रै हो, भनेको एउटा चिरा चिप्लिएको प्रमाण हुने भयो त्यो चाहिँ फल्ट भयो, त्यो चिप्लिएको प्रमाण भेटिएन भने त्यो ज्वाइन्ट भयो।
हामीसँग त्रिभुवन विश्वविद्यालयमा भूगर्भशास्त्रको विषयका प्राध्यापक डाक्टर तारानिधि भट्टराई हामीसँग हुनुहुन्छ र हामीले जमिन सुरक्षित कसरी हुन्छ भन्ने विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। जस्तो अघि तपाईँले जोखिम भन्नुभयो, न्यूनीकरण गर्न चाहिँ आवश्यक उपायहरू अब चाहिँ के कसरी अगाडि लैजान सकिन्छ त, अहिलेसम्म हाम्रो अभ्यास के छ?
यो एकदम महत्वपूर्ण प्रश्न हो। यो चाहिँ एउटा कुरो के बुझ्नु पर्यो भने, भूकम्पबाट क्षति बिहोर्ने, धनजनको क्षति बिहोर्ने संसारको परिदृश्यमा हेर्ने हो भने हामी मात्रै होइनौँ, संसारका कैयौं ठाउँमा हाम्रोमा आएको भन्दा अझ धेरै शक्तिशाली भूकम्प आएर लाखौं मान्छेको ज्यान केही सेकेन्डमा लिएका उदाहरणहरू पनि छन्। र अहिले चाहिँ अब विज्ञान र प्रविधिले के विकास गर्यो भनेदेखि, भूकम्प आउँदाखेरि घर नभत्कने गरी घर बनाउन सकिन्छ भनेर त्यो प्रविधि आइसक्यो। विश्वविद्यालयमा पढाइ हुन्छ, त्यो जान्ने इन्जिनियरहरू हुनुहुन्छ, हाम्रो देशमा पनि त्यो विधा जान्ने थुप्रै इन्जिनियरहरू हुनुहुन्छ, र उहाँहरूको सल्लाह लिएर हामीले घर बनायौँ भूकम्प, त्यसलाई चाहिँ भूकम्प प्रतिरोधक भवन भनिन्छ। हामीले भूकम्प प्रतिरोधक भवन बनायौँ भनेदेखि भूकम्प आएका बेला घर हल्लिन्छ नहल्लिने भन्ने आइन्छ, हल्लनलाई पक्का हल्लिन्छ, केही चिराहरू पनि पर्न सक्छ, तर यो हामीले ढुङ्गा माटोले बनाएको घर जस्तो गर्ल्याम गुर्लुम खसेर चाहिँ जाँदैन, मान्छेको ज्यान चाहिँ सुरक्षित हुन्छ भूकम्प प्रतिरोधक भवन बनाउँदाखेरि। त्यसैले धनजनको क्षतिलाई न्यूनीकरण गर्ने, जोखिम न्यूनीकरण गर्ने एउटै मात्र भरपर्दो उपाय भनेको, अब हामी भवन बनाउँदैछौँ घर बनाउँदैछौँ भनेदेखि नेपाल सरकारले मापदण्ड बनाएको हुन्छ, त्यसलाई बिल्डिङ कोड भन्छन्, भवन आचार संहिता भन्छन्, त्यो प्रत्येक नगरपालिकासँग हुन्छ। त्यो भवन आचार संहितामा जे जे गर्नु भनेको छ ठ्याक्कै त्यही त्यही अनुसार गरियो भने घर भूकम्प प्रतिरोधक भयो, र त्यो घर भूकम्प प्रतिरोधक भएपछि आफ्नो घर परिवार सुरक्षित भयो। अब हामी सबैको चासो के हुनु पर्यो भने, हाम्रा छोराछोरी त स्कुल जान्छन्, भनेपछि हामीले अभिभावकको दृष्टिकोणले घरमा स्कुलमा गएर स्कुलको प्रधान अध्यापकसँग पनि यो स्कुल भूकम्प प्रतिरोधक छ कि छैन, भूकम्प गइगयो भने हाम्रा छोराछोरी दौडेर गएर बस्ने ठाउँ कुन हो, तपाईँले हामीलाई कसरी खबर गर्नुहुन्छ, यसको पूर्व तयारी के छ भनेर स्कुलका प्रधान अध्यापकसँग पनि कुरा गर्नु पर्यो, र केही आवश्यक पर्छ भने हामी सबै मिलेर त्यो स्कुललाई पनि भूकम्प प्रतिरोधक बनाउनु पर्यो। त्यसै गरी हामीले चुनेका हाम्रा जनप्रतिनिधिज्यूहरू जसले यस्तो विपदको बेलामा हामीलाई सहयोग गर्नुहुन्छ, उहाँहरू बस्ने यो नगरपालिका अथवा गाउँपालिका पनि भूकम्प प्रतिरोधक हुनै पर्यो। यदि छैन भनेदेखि पनि बनिसक्यो घर तर भूकम्प प्रतिरोधक छैन भने त्यसलाई पनि भूकम्प प्रतिरोधक बनाउन सकिने प्रविधि छ, त्यसलाई अङ्ग्रेजीमा रेट्रोफिटिङ भनेर भन्छन्। जुन प्राविधिकसँग हामीले भूकम्प प्रतिरोधक घर बनाइदिनुहोस् भन्छौँ, उहाँलाई नै मैले घर त बनाइसकेँ, यो भूकम्प प्रतिरोधक छ कि छैन, यदि छ भने त ठिकै छैन भने यसलाई प्रबलीकरण भन्छन् नेपालीमा, रेट्रोफिटिङ भनेको, यसलाई प्रबलीकरण विधिबाट भूकम्प प्रतिरोधक बनाइदिनुहोस् भन्ने हो भने त्यो पनि उहाँहरूले बनाइदिनुहुन्छ। त्यसैले मैले यहाँलाई सारांशमा के भन्न चाहेँ भने, हामी बस्ने घर भूकम्प प्रतिरोधक हुनु पर्यो, हाम्रा नानीहरू पढ्ने स्कुल भूकम्प प्रतिरोधक हुनु पर्यो, हाम्रा जनप्रतिनिधिहरू बस्ने भवन भूकम्प प्रतिरोधक हुनु पर्यो, हाम्रो छेउछाउको एयरपोर्ट भूकम्प प्रतिरोधक हुनु पर्यो, हाम्रो सहरबाट अर्को सहरमा जाने अथवा ठूलो ठूलो विपद आउँदाखेरि त हामीलाई छिमेकी देशबाट सहयोग आउनुपर्छ। त्यसैले हाम्रो देशको राजधानीबाट चीनसम्म जाने एउटा बाटो र भारतसम्म जाने अर्को बाटो, कम्तीमा यी दुईटा बाटा पनि भूकम्प प्रतिरोधक हुनुपर्छ। यति भयो भनेदेखि हामीले जोखिमलाई अत्यन्त धेरै न्यूनीकरण गर्न सक्छौँ, मुख्य काम त्यति हो।
तर अहिलेसम्मको अवस्था त्यो छैन, देखिँदैन।
भर्खर हामीहरू पाठ सिक्दैछौँ, 72 सालको भूकम्पले हामीलाई सिकायो, अब हामी सबै मिलेर यो काममा लागि पर्नुपर्छ।
तपाईँ अहिले पुनर्निर्माण विशेष कार्यक्रम 11:56 सुनिरहनु भएको छ। उज्यालो रेडियो नेटवर्क मार्फत देशभरि र उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम 11:56 हामी घर तथा संरचनालाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयमा भूगर्भ शास्त्रको विषयका प्राध्यापक तारानिधि भट्टराई। उहाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका विज्ञ सदस्य पनि हुनुहुन्छ। मैले प्राधिकरणको विज्ञ सदस्यको रूपमा चासो राख्दैछु। पुनर्निर्माणका काम शुरू भएको 5 वर्ष पुग्नै आँट्यो, तर काम नसकिने स्थिति देखिएको छ भन्न सकिन्छ।
कतिपय प्रसंगमा यहाँले भने ठिक हो, ठूला ठूला पुनर्निर्माणका कामहरू सम्भवतः सुरुवात त हुन्छन्, नसकिने सम्भावना देखिएको छ। अनि कतिपय कुराहरू चाहिँ कस्तो हुँदो रहेछ भनेदेखि, यो एकजनाको मात्रै प्रयासले अथवा कुनै एउटा संस्थाको इच्छाले मात्रै पनि पुनर्निर्माण नहुने कुरो रहेछ। पुनर्निर्माणको लागि सबै साथ चासो राख्ने मान्छेहरूको उत्तिकै ठूलो लगावका साथ, यो मेरो मात्रै होइन, यो हाम्रो हो, हामी सबै मिलेर यो गर्नुपर्छ भन्ने भावना विकास गर्नलाई पनि हामीलाई अलिकति समय लाग्यो, त्यसकारणले पनि यो ढिलो भएको हो। त्यसैले कम्प्लिटली पुरै ढिलो हुन्छ भन्नुभन्दा पनि अब जति समय छ त्यो समयमा कसरी यसलाई सकिन्छ, त्यसको लागि स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक कर्मीहरू, सञ्चारकर्मीहरू, विज्ञहरू सबैले बीचबीचमा छलफल गरेर बीचका कमी कमजोरीहरूलाई हामीले पूर्ण सक्यौं भने बाँकी रहेको समयमा हामी आशावादी हुने ठाउँ अझै बाँकी छ।
भनेको जुन प्राधिकरणले तोकेकै विषयवस्तुहरू छन् अथवा समस्याहरू छन्, बस्ती स्थानान्तरण, एकीकृत बस्ती, जोखिम क्षेत्रका बस्ती भनौं अथवा जोखिम क्षेत्रका चाहिँ लाभग्राही कुरा जोडौं, एकीकृत बस्तीको काम बाँकी छ, बाँकी हुनुका कारणहरू?
सरकारले घोषणा गरेको एकीकृत बस्तीको कुरो चाहिँ मैले गरे होइन। यहाँ हाम्रो पुनर्निर्माण प्राधिकरणले एउटा के निर्णय गरेका छ भनेदेखि, जस्तो पहिरो प्रभावित क्षेत्रका मान्छेहरूलाई हामीले त्यो क्षेत्र छोडेर अन्त सुरक्षित ठाउँमा सार्नुपर्ने भयो, किनभने उहाँहरू बसिराखेको ठाउँ चाहिँ यस्तो पहिरोको जोखिममा भयो कि त्यो जोखिम हटाउनलाई पनि धेरै खर्च लाग्ने र त्यत्रो खर्च गरेर पनि निश्चिन्त हुन नसकिने भएको हुनाले उहाँहरूलाई सार्नु नै पर्यो। त्यसैले प्राधिकरणले के भनेको छ भने, यदि 10 घरभन्दा बढी सँगै मिलेर बस्न चाहनुहुन्छ भने त्यसलाई एकीकृत बस्तीको रूपमा विकास गरौं र तपाईँहरूलाई चाहिने जग्गा पनि, जग्गा किन्नलाई पनि प्राधिकरणले, घर बनाउने जग्गा, घर बनाउनलाई चाहिने जग्गा पनि प्राधिकरणले दिन्छ र त्यो बस्तीलाई चाहिने अरू पूर्वाधार, बाटोको कुरो, अनि खाने पानीको कुरो, बिजुली बत्तीको कुरो, ढल निकासको कुरो, यो चिजहरूका लागि पनि प्राधिकरणले आर्थिक सहयोग गर्छ। तर तपाईँहरू मिलेर आउनुपर्छ, तपाईँहरू मिलेर नआइकन हामी एक्लैले गर्न सक्दैनौँ भन्ने प्रावधान छ। र अहिले के देखियो भनेदेखि, सबै ठाउँको लागि होइन, कतिपय ठाउँहरूमा चाहिँ हाम्रो के संस्कार रहेछ भने, अब अहिले म जसरी बसिराखेको थिएँ मेरो छिमेकी जो थियो म त्यसैमा सन्तोष थिएँ, अब नयाँ ठाउँमा गएपछि मेरो छिमेकी को पर्ने हो भन्ने पनि चिन्ता, अनि यहाँ अहिले बसेको ठाउँमा फोहोर पारे पनि सफा पारे पनि मेरै कम्पाउन्डभित्र थियो, म ठूलो ठाउँमा बसेको थिएँ, अब त्यहाँ गएर सानो ठाउँमा बस्नु पर्दा र आफ्नो छिमेकीसँग आँगन नै सेयर गर्ने, आँगन ल मिलेर बसौँ न त भन्ने, अथवा आफ्ना घर अगाडिको बाटो त सबैको बाटो हो, सबैले सफा गरौँ भन्ने, यी कुराहरूमा एकमत नहुँदो रहेछ। र त्यस कारणले गर्दा यो सरकारको नीतिभन्दा पनि एकीकृत बस्तीमा आउन चाहने लाभग्राहीहरूको उत्साहमा अलिकति कमी भएको कारणले यो ढिलो भएको हो। त्यसैले उहाँहरूलाई चाहिँ अब सञ्चार माध्यममा काम गर्ने साथीहरूले, राजनीतिमा काम गर्ने साथीहरूले यो एउटा राम्रो मौका हो भनेर उहाँहरूलाई सम्झाइदिने, उहाँहरूलाई बुझाइदिने काममा हाम्रो अलिकति मेहनत पुगेको छैन भन्ने मेरो पूर्व अनुमान हो। त्यसकारणले मात्रै ढिलो भएको हो, नत्र अरू कारण म देख्दिनँ।
बस्ती पहिरोकै कारण जोखिम हुन् कि अरू पनि कारणहरू हुन सक्छन् त?
यो हामीले भूकम्पमा अहिले जुन भने मैले, त्यो ठाउँमा घर बनाउनलाई हामी पुनर्निर्माण प्राधिकरणले के गरेको छ भनेदेखि, पहिरोको जोखिममा परेको बस्तीहरूको भौगर्भिक अध्ययन गरेर त्यो ठाउँमा पुनः पहिरो जाने सम्भावना छ कि छैन भनेर उसले अध्ययन गरेका छ, र त्यस्ता ठाउँहरू जहाँ पहिरो अहिले पनि गइराखेको छ अथवा केही समयपछि पुनः जान सक्छ, जमिन धाँजा धाँजा भएर फाटेको छ, मास्तिर घरको मास्तिरपट्टि भएका चट्टानहरू चाहिँ फुटेर झर्न ठिक्क परेका छन्, झुन्निएर बसेका छन्, यस्तो खालको स्थितिका ठाउँहरूमा चाहिँ अब यो पहिरोकै चपेटामा परेको भन्ने हो हामीले. त्यसैले हो त्यस्तो खालको बस्तीलाई चाहिँ सारौँ, सुरक्षित ठाउँमा जाउँ, यस्तोमा नबसौँ भनेर सार्न चाहेको, सरकारको नीति अनुरूप नै सार्न चाहेको, सुरक्षित ठाउँमा आफ्नो नागरिकले बस्न पाउनुपर्छ भन्ने नीति अनुसार नै सार्न चाहेको.
पहिरोलाई चाहिँ रोकथाम गर्न सक्ने अवस्था होइन त्यसो भए?
दुईटा क्याटागोरी छन्. एउटा क्याटागोरीमा चाहिँ पहिरोलाई हामीले रोकथाम गर्न नसक्ने स्थिति भएको भएर सारेको हो. अर्को एउटा क्याटागोरी चाहिँ के छ भनेदेखि, पहिरा छन्, ती पहिराहरूलाई रोकथाम गरेर बस्न सक्ने स्थिति छ. जुन ठाउँमा हामीसँग भएको प्रविधिले र हामीसँग उपलब्ध भएको स्रोत र साधनले त्यो पहिरोलाई नियन्त्रण गर्न सकिन्छ भने त्यो बस्ती सारेको छैन. हामीले त्यो बस्तीका पहिरोहरूलाई नियन्त्रण गर्नका लागि कार्यक्रमहरू लगेर काम भइराखेको स्थिति छ.
प्राधिकरणको अहिले लिएको नीति सही छ भन्न सकिन्छ?
यो पहिरोसँग सम्बन्धितको लागि एकदम राम्रो नीति छ. यो त नेपालको इतिहासमा पहिलोचोटि कस्तोसम्म भयो भन्नुहुन्छ भने, मानिलिउँ कोही मान्छेको घर घर जग्गा जहाँ थियो त्यो सबै पहिरोको चपेटामा पर्यो. अब अर्को पुनर्निर्माण गर्नका लागि पहिरो नजाने ठाउँ उसँग छैन भनेदेखि नेपाल सरकारले नै उसलाई जग्गा किनेर दिने भयो. यो त नेपालको इतिहासमा आजसम्म हुँदैन भएको कुरा हो. उसलाई सुरक्षित ठाउँमा जग्गा किनेर ल घर बसाउँ भनेर, त्यो सुरक्षित ठाउँमा जग्गा किनेर घर बसेर मान्छेहरूले राम्रोसँग धन्यवाद दिएका केसहरू छन्. त्यसैले पहिरोसँग सम्बन्धित कुरालाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा प्राधिकरणले जुन नीति लियो त्यो एकदम ठिक नीति लियो. त्यसमा गुनासो आजसम्म मैले सुनेको छुइनँ.
हामीसँग त्रिभुवन विश्वविद्यालयमा भूगर्भ शास्त्रको विषयका प्राध्यापक तारानिधि भट्टराई हुनुहुन्छ र हामीले कुराकानीलाई चाहिँ जोडिरहेका छौं. तपाईँले अघि भवन निर्माण संहिता भनेर चाहिँ कुरो जोड्नुभयो. अहिले कार्यान्वयनमा भइरहेको भवन निर्माण संहिता सही छ? घर तथा संरचनाको बलियोपनाको दृष्टिकोणले उपयुक्त छ? यसलाई कार्यान्वयन गर्दाखेरि भविष्यको जोखिम छैन?
यो भवन निर्माण संहिता भूकम्प जानुभन्दा अगाडि नै सरकारले बनाएको हो. भूकम्प जानुभन्दा अगाडि बनाइएको हुनाले भूकम्प जाँदाखेरि जे कल्पना गरेको थियो त्यही भयो कि भिन्न भयो त भन्ने एउटा प्रश्न आयो. र कतिपय प्रसङ्गमा के देखियो भने त्यो पहिलेको आचार संहितालाई बदल्नुपर्छ. हामीले यो 72 सालको भुइँचालोबाट केही अनुभव लियौं, हामीले यो अगाडिको कुरो ठिक रहेनछ, यसलाई बदल्नुपर्छ भन्ने कुरो महसुस गरेर अहिले नयाँ आचार संहिता चाहिँ सम्भवतः सरकारले चाँडै नै निर्णय गर्ने लेभलमा पुगेको छ भन्ने मैले सुनिसकेको हुँ. त्यसैले अहिले घर बनाउँदाखेरि सबभन्दा सुरक्षित कुरो भनेको सम्बन्धित नगरपालिका गएर, किनभने यो त नगरपालिकाको कार्यक्षेत्र भयो. त्यसैले यो आचार संहितामा केही तलमाथि गर्नुपर्नेछ के छ भनेर आफ्नो सोधी खोजी गर्नु प्रत्येक नागरिकको कर्तव्य पनि हो. र नगरपालिकाभित्र सम्बन्धित प्राविधिक हुनु नै पर्छ. यदि रहिनछन् भने पनि नागरिकले हाम्रा लागि ती इन्जिनियर मान्छेहरू यहाँ चाहियो भनेर हामीले पनि भन्नुपर्छ र नगरपालिकाले पनि व्यवस्थापन गर्नुपर्छ. र ती इन्जिनियर साथीहरूले पहिलाको आचार संहिता र अहिले अप्रुभ हुन लागेको, अहिले सरकारबाट निर्णय हुन लागेको आचार संहिता दुइटैलाई ध्यानमा राखेर रा, बल्ल उहाँहरूले भवन बनाउन ठिक छ भनेर मन्जुरी दिने हो, नत्र दिनुहुन्न उहाँहरूले.
अब जमिन त हाम्रो कमजोर छ भनेर हामीले यति बेर कुरा गर्यौं, जमिन कमजोर छ भनेर घर तथा संरचना नबनाउने कुरो त भएन, केही चाहिँ अब उपायहरू?
अब यो 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 एकदम महत्वपूर्ण प्रश्न, धेरै मान्छेलाई राम्रोसँग बुझाउन नसकिएको प्रश्न हो. जस्तो कसैले पनि हामीले घर बनाउनलाई एउटा घडेरी लियौं भनेपछि घरको जग बसाउनलाई अब 2-3 फिट अथवा 4-5 फिट खनेर अनि तल जग बनाउन थाल्छौं. प्रश्न के हो भने, जुन ठाउँमा जग बनाउँदैछौ त्यो ठाउँको माटो कस्तो छ भन्ने महत्वपूर्ण प्रश्न हो. यदि त्यो ठाउँमा माटो नभएर चट्टान रहेछ भने त त्यो त एकदम राम्रो भयो. यदि चट्टान नभएर त्यो ठाउँमा माटो छ भनेदेखि चाहिँ माटो पनि विभिन्न प्रकारका हुन्छन्। उदाहरणको लागि बलौटे माटो हुनसक्छ, अथवा यो गेग्रान मिसिएको यो गुच्चा जस्ता चट्टानका टुक्रा भएको माटो हुनसक्छ, हामीले घैला बनाउने खालको पाँगो माटो हुनसक्छ, त्यस्तै धान रोप्ने जस्तो माटो हुनसक्छ. यी विभिन्न खालका माटोहरू छन् र यी सबै माटोले चाहिँ यो माटोको भार वहन गर्ने क्षमता भन्छौँ हामीहरू. किनभने हामीले भवन बनाएपछि त भवनले यता त्यो जगमा थिच्दछ, त्यो थिचेपछि त्यो माटोले थिचेको सहन सक्छ कि सक्दैन भन्ने एउटा प्रश्न चाहिँ सधैँभरि आउँछ। र हाम्रो भवन बनाइसकेपछि त्यो भवनले थिच्दाखेरि कति शक्ति लाग्छ त्यो शक्तिलाई थाम्न सक्ने माटो छ भने केही समस्या भएन, त्यो शक्तिलाई थाम्न नसक्ने माटो छ भनेदेखि चाहिँ इन्जिनियर साथीहरूले नै त्यसलाई यसरी जग यसरी बसायो भनेदेखि चाहिँ यो माटो पनि ठिक छ भनेर उहाँहरूले जगमा परिमार्जन गर्नुहुन्छ। जगका थुप्रै किसिम हुन्छन्, जस्तो पहिला पहिला यहाँ काठमाडौँमा हात्ती पाइले भन्ने चलन थियो, माथिबाट पिलर हुन्छ, तल अलिकति हात्तीको पाइलो जस्तो चारतिर भुक्क फुटेको हुन्छ, अनि पछि चाहिँ के आयो भने म्याट राख्ने, तल पुरै ढलान गर्ने अनि त्यसमाथि चाहिँ बनाउने भन्ने कुराहरू भयो। हो यस्तै गरी त्यो जग चाहिँ कस्तो जग बनाउनु पर्छ भन्ने कुरो चाहिँ त्यो ठाउँको माटो कस्तो छ भन्ने कुराले निर्णय गर्छ। त्यसैले हामीले घडेरी किन्दाखेरि बाहिर चौर देख्छौँ, त्यो 5-6 फिटभित्र माटो के छ भनेर कसैले सोधेको पनि हुँदैन। त्यसैले अब चाहिँ यदि कोही तपाईँ हामी जोसुकै पनि घडेरी किन्दैछौँ भने बाहिर देखिएको चौर हेरेर मात्रै होइन, भित्र जमिनभित्र माटो कस्तो छ भनेर थाहा पाउनुपर्ने हुन्छ। साधारणतया हामी बस्ने घरहरू भनेका 2-3 तले घरहरू मात्रै हुन्, त्यो 2-3 तले घरहरूको लागि साधारणतया 40-45 फिटसम्म जमिनको सतहबाट 45 फिटसम्म भित्रसम्म कस्तो खालको माटो छ भनेर थाहा पाउनु चाहिँ नितान्त जरुरी हुन्छ एउटा कुरो। अनि अर्को कुरो, जमिनबाट 45 फिटभित्रसम्म जाँदाखेरि बिचमा पानी भेटिन पनि सकिन्छ, पानी नभेट्न पनि सकिन्छ। त्यसैले पानी भेटिने खालको छ भने जग त्यही अनुसार डिजाइन गर्नुहुन्छ इन्जिनियर साहबहरूले, पानी नभेटिने खालको छ भने फेरि जग अर्कै खालको हुन्छ। त्यसैले जगलाई दह्रो बनाउनको लागि चाहिँ जग राख्ने ठाउँ र त्यो ठाउँदेखि 45 फिटसम्मको लागि, यो 45 नै भन्नुपर्ने केही छैन तर साधारणतया 45 फिटसम्म चाहिँ कस्तो खालको माटो छ भनेर पनि थाहा पाउने, र पानी हामी त्यसलाई भूमिगत जल भन्छौँ, त्यो भूमिगत जलको सतह ठ्याक्कै जगमै पर्छ कि जगभन्दा 10 फिट तल पर्छ कि, बर्खाको बेलामा जगलाई नै भिजाएर माथि आउँछ कि अथवा कहिल्यै आउँदै आउँदैन कि भन्ने थाहा पाउनुपर्छ। र यो पानीको के कारणले पनि महत्व छ भने मानिलिनुहोस् जग चाहिँ बालुवा भएको माटोमा राखिएको छ, मसिनो बालुवा, बाघ यो खस्रो खालको होइन, मसिनो खालको बालुवा भएको ठाउँमा जग राखिएको छ र त्यो जग चाहिँ चुर्लुम्मा पानीमा डुब्छ बर्खाको बेलामा, भनेदेखि त्यो चुर्लुम्मा पानीमा डुबेका बेला कथम कथाचित भुइँचालो गयो भने त्यो जमिन तरलीकरण हुन्छ भनिन्छ। त्यो मसिनो बालुवा चाहिँ अब बालुवाको जस्तो व्यवहार गर्दैन, त्यसले पानीको जस्तो व्यवहार गर्छ। अनि त्यसो भएपछि के हुने भयो भने हाम्रो घर त चुर्लुम्मा डुब्ने भयो। हो यसरी घडेरी हेर्दाखेरि, घर बनाउने ठाउँ हेर्दाखेरि यो जमिन तरलीकरण हुने ठाउँ हो कि होइन भनेर सोध्नुपर्छ हामीले इन्जिनियरलाई। जग्गा लिनु अगाडि नै इन्जिनियर साथीहरूलाई अथवा भूगर्भशास्त्रीहरूलाई, इन्जिनियरिङ भूगर्भशास्त्रीहरूलाई, बाबु म यहाँ घडेरी किन्न लागेँ, यो जमिन तरलीकरण हुने ठाउँ हो कि होइन पत्ता लगाइदिनुहोस् भन्ने हो भने उहाँहरूले पत्ता लगाइदिनुहुन्छ। र जमिन तरलीकरण हुन्छ भन्दा फेरि डराएर त्यो ठाउँै छोडेर त्यहाँ घरै नबनाउनु हुने भन्ने पनि होइन। जमिन तरलीकरण हुने ठाउँमा पनि घर बनाउने टेक्नोलोजी छ, प्रविधि छ, त्यो प्रविधि अनुसरण गरेर घर बनाइयो भने ठूलो क्षति चाहिँ हुँदैन। त्यसैले जसरी पनि भूकम्प प्रतिरोधक जग बनाउने कुरामा सबैजनाले सचेत हुनु पर्यो।
सबै भन्नाले भूकम्प प्रभावित 32 जिल्ला बाहेक पनि अरू जिल्लामा पनि यसै गरी चाहिँ कार्यान्वयन गर्न सकिन्छ।
नेपालभरि नै जहाँसुकै जुनसुकै ठाउँमा पनि भूकम्प आउने सम्भावना उत्तिकै भएको हुनाले त्यो जग को माटोको गुण परीक्षण गर्ने, जमिन तरलीकरण हुने सम्भावना छ कि छैन भनेर बुझ्ने, घर बनाएको छेउछाउमा पहाड छ भने त्यो पहाडमा पहिरो गएर ढुङ्गो उछिट्टिएर आएर मेरो घरलाई लाग्छ कि लाग्दैन होला भनेर बुझ्ने, यी कुराहरू घर बनाउनुभन्दा अगाडि बुझ्नुपर्छ। यो इन्जिनियरिङ जियोलोजिस्ट भन्छन् भूगर्भशास्त्रीहरूले यो प्रश्नको जवाफ दिनुहुन्छ, त्यसो भएपछि ढुक्कसँग बसे हुन्छ, चिन्ता लिनु पर्दैन।
हामीसँग त्रिभुवन विश्वविद्यालयमा भूगर्भशास्त्रको विषयका प्राध्यापक तारानिधि भट्टराई हुनुहुन्छ र हामीले घर तथा जमिन सुरक्षा बलियोपना सुरक्षित बस्तीका विषयमा केन्द्रित रहेर कुराकानी जोडिरहेका छौं। एकीकृत बस्तीलाई चाहिँ प्रोत्साहन गर्न सकिएन भन्ने अघिल्लो एउटा चाहिँ पाटो छ, प्रोत्साहन गर्नु पर्थ्यो भूकम्प पछाडि। कमजोरी चाहिँ के भयो त?
मेरो विचारमा सबैभन्दा महत्वपूर्ण कमजोरी चाहिँ, किनभने सर्वसाधारण मानिसहरू के देखेँ मैले भने, अब म त टाढाको मान्छे भएँ, हामी टाढाका मान्छेहरू त्यहाँ गएर त्यहाँको स्थानीयहरूलाई हामीले भनेको कुरो उहाँहरूले त्यति सजिलोसँग ग्रहण गर्नुहुन्न। त्यहीँका केही स्थानीय साथीभाइहरू जो उहाँहरूका विचारमा जनप्रिय हुनुहुन्छ, उहाँहरूले भनेको कुरो चाहिँ उहाँहरूले बढी पत्याउनुहुन्छ। भन्नुको अर्थ के देखियो भने, स्थानीय लेभलमा राजनीतिक क्षेत्रमा जनप्रतिनिधिको रूपमा काम गर्ने साथीभाइहरूमा यो एकीकृत बस्ती बसाउँ, यो हामीलाई चाहिन्छ, यसले हामीलाई एउटा राम्रो सुन्दर सहरमा परिणत गर्छ, र त्यसो भयो भने एकै ठाउँमा बसिसकेपछि स्कुल त्यहीँ राखे भइहालो, अस्पताल त्यहीँ राखे भइहालो, पानीको स्रोत त्यहीँ ल्याए भयो, बस स्टेसन त्यहीँ राखे भयो, हामीले यसरी दस्तीर छरिएर बस्न झन्झट हुन्छ भनेर उहाँहरूले नसम्झाएको त भन्दिनँ, उहाँहरूले जति मेहनत गर्नुपर्ने थियो त्यति नगरेको हो जस्तो लाग्यो, एउटा कुरो। अनि अर्को कुरो चाहिँ के पनि भयो भने, हाम्रो जनजीविकाको सवाल पनि भयो। अहिले चाहिँ जो जहाँ घर छ त्यो घर भए ठाउँमा उहाँहरूको बाख्रा पाठो पनि छ, गाई बस्तु पनि छ, नजिकै करेसा बारी पनि छ, आफ्नो जीवनलाई धान्नका लागि उहाँहरूले कुनै न कुनै तरिकाले व्यवस्थापन गरेर बस्नुभएको छ। अब एकीकृत बस्तीमा उहाँ जाँदाखेरि त एउटा घर बाहेक केही पनि हुँदैन, उहाँहरूले बाख्रो कहाँ राख्ने, गाईबस्तु कहाँ पाल्ने, त्यो चिज रहँदैन। अनि हो यो चिज चाहिँ हाम्रो स्थानीय आवश्यकतासँग कसरी एकीकृत बस्तीलाई एकै ठाउँ व्यवस्थापन गर्ने भनेर चाहिँ अलिकति अन्तर्क्रिया गरेर उहाँहरूले चाहना राखेको चिज कस्तो हो भनेर यता प्राधिकरणको तर्फबाट पनि जुन सघन छलफल चलाउनु पर्ने थियो त्यो चिजमा अलिकति कमजोरी भयो भन्ने मलाई लाग्छ। त्यसैले हाम्रो संस्कारले पनि अलिकति ढिलो बनायो, हामी छुट्टिएरै बस्न चाहन्छौँ, अझै पनि टाढै बस्न चाहन्छौँ, निष्फिक्रीसँग बस्न चाहन्छौँ, समूहमा आएर थोरै ठाउँमा बस्न हामीलाई अझै रहर छैन, हामी गाई बाख्रा पालेरै बस्न चाहन्छौँ, आफ्नो धर्म कर्म अनुसार नै बस्न चाहन्छौँ भन्ने हाम्रो जुन संस्कार संस्कृति छ त्यो संस्कृतिले पनि हामीलाई एकै ठाउँ बस्न त्यति सहज नभएको हुनाले त्यो जनलहर बनाउन सकिएन।
भोलिको दिनलाई हेरौँ न, हामी यसरी छुट्टा छुट्टै बस्दाखेरि चाहिँ फाइदा या एकीकृत बस्ती समूह समूहमा बस्दा फाइदा, विकासको दृष्टिकोणले, सुरक्षाको दृष्टिकोणले, जुनसुकै दृष्टिकोणले कुन बढी उपयुक्त होला त?
यो एकदम महत्वपूर्ण सवाल उठाउनु भयो यहाँले। मैले उहाँहरूसँग गएर कुराकानी गर्दा मलाई एकदम चाखलाग्दो कुरो के देखेँ भने, बुवामा चाहिँ एकीकृत बस्ती नमन पराउने तर छोराछोरीहरू चाहिँ मन पराउने। फेरि यसले के देखायो भनेपछि, यदि सरकारको नीति चाहिँ ठिक छ, तिमी अहिले जहाँ बस्छौ बस, तिम्रा लागि बस, तर तिम्रा छोराछोरीका लागि चाहिँ हामी यहाँ व्यवस्थापन गरिदिन्छौँ, यहाँ स्कुल पनि छ, उनीहरूले यहीँ बस्छन्, यहीँ पढ्छन्, उनीहरूको ठुलो भएपछि उनीहरूले आफ्नो व्यवस्थापनको बारेमा सोचलान् भनेर यसलाई अर्को तरिकाले भन्ने हो भने, बुवा आमाहरूलाई हामी अब सम्झाउन सक्दैनौँ, किनभने उहाँहरूको जुन तरिकाले बस्नुभयो त्यही प्यारो छ, तर छोराछोरीहरूलाई सम्झाउन सजिलो छ किनभने उहाँहरू सहरीकरणतिर ढल्किनु भएको छ, सहरको सुविधा राम्रो हुन्छ भन्ने कुरो बुझ्नुभएको छ, र सहरमा आएर बस्यो भने अझै धेरै ठुले मौकाहरू पाइन्छ, हामीले एक्लै बस्नु ठिक छैन भन्ने कुरो पनि उहाँहरूले बुझ्नुभएको हुनाले, यो एक जेनेरेसनको मात्रै समस्या हो, अब छोरा र छोरीको जेनेरेसनमा पुगेपछि यो सबै सहरीकरणतिरै आउँछ, मान्छे एक्लै बस्नमाथि सक्दैन, बस्दैन।
सरकारलाई अहिले पनि एकीकृत बस्ती बसाल्न कठिन छ, कसरी सकिएला?
अन्तिममा त एकीकृत बस्तीमै आउने हो, अर्को कुनै वैकल्पिक उपाय नै छैन एकीकृत बस्तीमा नआइकन, किनभने हाम्रा पहाडमा घरहरू टाढा टाढा छन्, अनि प्रत्येक घरमा बिजुली लानुका लागि, प्रत्येक घरमा बाटो पुर्याउनका लागि बहुत गाह्रो कुरो हो, अनि त्यस्तै स्कुलहरूको लागि पनि गाह्रो हो। अब एकीकृत बस्तीमा लिएर आयौँ भने त यो सबै सुविधा दिन सकिन्छ, अस्पताल पनि त्यहीँ बनाउन सकिन्छ, स्कुल त्यहीँ हुन्छ, पानी सबै व्यवस्था हुन्छ, त्यो सजिलो हुन्थ्यो। त्यसैले अब प्रयास के गर्नु पर्यो भनेदेखि, अहिलेदेखि नै यो क्षेत्रमा भएका यति घरहरूको लागि कालान्तरमा यहाँनिर एकीकृत बस्ती हामीले बसाउनुपर्छ भनेर स्थानीय जनप्रतिनिधिहरूले अहिलेदेखि नै गृह कार्य थाल्नुपर्छ।
उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयमा भूगर्भ शास्त्रको विषयका प्राध्यापक एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका सदस्य तारानिधि भट्टराई। तपाईँ उज्यालो रेडियो नेटवर्क मार्फत देशभरि र उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम 1156 सुनिरहनु भएको छ। तपाईँले भूकम्पपछिको पुनर्निर्माणका क्रममा भोग्नु परेका कुनै समस्या वा गुनासो भए हाम्रो आईभीआर नम्बर 01-5551-192 आफ्ना विचार रेकर्ड गराउन सक्नुहुन्छ। तपाईँका समस्या र जिज्ञासाको जवाब हामी सम्बन्धित निकायबाट खोज्ने प्रयत्न पनि गर्नेछौ। यस्तै कार्यक्रमका विषयमा तपाईँका विचार तथा सल्लाह सुझाव भए उज्यालोको फेसबुक पेज वा ट्विटरमा पनि राख्न सक्नुहुन्छ। अर्को शनिबार बिहान 8 बजेको नेपाल खबरपछि पुनर्निर्माणसँग सम्बन्धित विभिन्न सामग्रीसहित हाम्रो भेट हुने नै छ। आजको कार्यक्रमबाट प्राविधिक साथी मनोज विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।